Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. कर्णाली प्रदेश सरकारले आज यो वर्षको 3 महिनाका लागि नीति तथा कार्यक्रम ल्याउने बजेटको तयारी हुँदै
एमाले र माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस संयुक्त रूपमा मनाए एकता भएरै छाड्ने दुवैको दावी
अफगानिस्तानमा मतदाता नामावली केन्द्रमा भएको विस्फोटमा 31 जनाको ज्यान गयो 50 जना घाइते
र नेपाल पुलिस क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभाली गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश तेक्वान्डो विवाद चर्कियो अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव 22 गते हुने हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट सविता जीसी र डिलु रावतको नमस्कार तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले आज यो वर्षको बाँकी समयका लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ आज बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख दुर्गाकेश्वर खनालले सरकारको यो आर्थिक वर्षको बाँकी 3 महिनाका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले हिजो सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेश्वर खनाल समक्ष पेश गर्नुभएको छ हिजोको मन्त्री परिषद बैठकले चालु आर्थिक वर्षको 3 महिनाका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको हो मन्त्री परिषद बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले प्रदेश सभामा पेश गर्ने संवैधानिक व्यवस्था रहेको छ नीति तथा कार्यक्रम स्वीकृत भएसँगै प्रदेश सरकारले यो वर्षका लागि बजेट ल्याउने तयारी पनि थालेको छ आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश द्वाराले सबै मन्त्रालयहरूलाई नीति तथा कार्यक्रमको संक्षिप्त विवरण पेश गर्न अनुरोध गरिसकेको बताउनुभयो संघीय सरकारबाट प्रदेश सञ्चित कोषमा 1.2 करोड रुपियाँ आएकाले यो आर्थिक वर्षको बाँकी समयका लागि खर्च गर्ने गरी बजेट ल्याउने उहाँको भनाइ छ
वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर 12 को जरबुटा सदरमुकामसँग सडक सञ्जालले जोडिएको छ सदरमुकामकै वडा भए पनि 10 वर्षदेखि सडक विवाद भएकाले सडक विस्तारको काम हुन नसकेको जरबुटामा अहिले सडक पुगेको हो सदरमुकामदेखि आधा घण्टाको दूरीमा रहेको खोरिया टोल सडक खन्ने काम भए पनि आधा बाटोमै विवाद भएको छ हिजो एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य पदमा खड्का र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले संयुक्त रूपमा खोरिया सडकको उद्घाटन गर्नुभएको हो उद्घाटन लगत्तै त्यहाँ पुगेको वीरेन्द्रनगर नगरपालिकाको गाडी र चालकलाई माला र अबिरले स्थानीयले स्वागत गरेका हुन् स्वाभाविक वीरेन्द्रनगर नगरपालिका 12 र 13 पर्ने सामुदायिक वनबाट सडक लैजानुपर्ने भएकाले पनि बीचमा मुद्दा परेकाले सडक विस्तारमा ढिलाइ भएको 12 नम्बरका वडा अध्यक्ष लोकप्रसाद चालिसीले बताउनु भएको छ सडक विस्तारका लागि वीरेन्द्रनगर नगरपालिकाको 6,02,48,000 रुपियाँको जनश्रम दान गरी 8,48,000 खर्च भएको छ माघ 25 गते सुरु भएको सडक विस्तारको काम 3 महिनामा सम्पन्न भएको हो
बाँकेमा गत साउनदेखि भएका सवारी दुर्घटनामा 26 जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले 52 वटा सवारी दुर्घटनामा 26 जनाको मृत्यु भएको जनाएको हो सबैभन्दा बढी दुर्घटना असोज र माघ महिनामा भएको दुर्घटनामा 5-5 जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख होमबहादुर थापाले जानकारी दिनुभयो 9 महिनामा ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउनेलाई कारवाही गर्दा 71 लाखभन्दा बढी राजस्व संकलन भएको उहाँको भनाइ छ
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 12 रहेको खोरिया टोलमा 35 घरमा धुवा रहित चुलो निर्माण गरिएको छ वीरेन्द्रनगर नगरपालिकाको वातावरण मन्त्री गाउँ निर्माण गर्ने अभियान स्वरूप टोलका 35 घरमा निर्माण गरिएका धुवा रहित चुलोको हिजो उद्घाटन गरिएको हो खोरिया टोलमा रहेको लाली गुराँस युवा क्लबको अगुवाईमा खोरिया टोलमा धुवा रहित चुलो निर्माण गरिएको हो कर्णाली प्रदेश सभाका सांसद पद्मा खड्काले सुधारेको चुलो मानव स्वास्थ्यका सँग जोडिएको भन्दै यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अब नगरले सञ्चालन गर्ने हरेक योजनासँग आर्थिक समृद्धिलाई पनि सँगसँगै जोडेर लैजाने प्रतिबद्धता पनि जनाउनु भएको छ। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले वातावरण मैत्री गाउँ निर्माणका लागि 38 सूचक पूरा गर्नुपर्ने भन्दै वीरेन्द्रनगर 12 थप सूचक पुर्याएर वातावरण मन्त्री गाउँ घोषणा गर्ने तयारी गरिएको जानकारी दिनुभएको छ।
कर्णाली प्रदेश सरकारले आज यो वर्षको बाँकी समयका लागि नीति तथा कार्यक्रम ल्याउँदैछ। आज बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले सरकारको यो आर्थिक वर्षको बाँकी 3 महिनाका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। संघीय सरकारबाट प्रदेश सञ्चित कोषमा 1.2 अर्ब रुपियाँ आएकाले यो आर्थिक वर्षको बाँकी समयका लागि खर्च गर्ने गरी बजेट ल्याउने कर्णाली प्रदेश सरकारको तयारी रहेको छ। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही नागरिकलाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिनुपर्ला भनी सोधेका छौँ। सुनौ उहाँहरूको जवाफ आजको जनआवाजमा।
यो खास गरी के भन्छ नि विकासका कुरामा बढी ध्यान दिनुपर्छ होइन। कर्णाली प्रदेशमा धेरै पहिले भन्छन् अब सबभन्दा गरिब प्रदेश भनेर भन्छन् त्यो चाहिँ छैन होइन। हामी कहाँ जरिबुटी थुप्रो छ होइन। हामीले विकास सबभन्दा ठुलो निकास हामी कहाँ तराईतिर जाने निकास छैन भन्ने कुरो भएको छ। तर हामीलाई चाहिँ अलिकति यो बर्दिया अथवा बाँकी एउटा जोडिएको सहज हुन्थ्यो होइन। बढी चाहिँ सडक पनि निर्माण भइरहेछन्। सडकहरू चाहिँ राम्रो बन्यो भनेर विकासहरू गऱ्यो भने अब चाहिँ प्रदेश चाहिँ कमजोर चाहिँ छैन भन्ने लाग्छ मलाई।
नीति तथा कार्यक्रममा सर्वप्रथम त यो सडकलाई जोड दिनुपर्छ। जहाँ सडकहरू बनिरहेका छन् तिनीहरू चाहिँ विस्तार हुन सकेको छैन। एकचोटि ट्र्याक खोलियो त्यसपछि त्यसलाई चाहिँ सुधार हुन नसकेका सडकहरू चाहिँ मर्मत गरिनुपर्छ। अनि त्यसपछि दोस्रो नम्बरमा चाहिँ खानेपानीको समस्या छ, त्यसलाई चाहिँ जोड दिनु पर्यो। अनि अरू अब शिक्षा स्वास्थ्य यस्तै
घाँस बाँस कपाससँगै शिक्षा सम्बन्धी अधिकार, पेसागत हकित सम्बन्धी अधिकार, न्याय सम्बन्धी हकित अधिकार र शिक्षा स्वास्थ्य र कुनै पनि रोजगार सम्बन्धी अधिकार कुनै पनि अधिकार छ।
प्रदेश सरकारले नीति कार्यक्रम ल्याउँदाखेरि सर्वप्रथम त्यस प्रदेशभित्रका जनताको प्रदेश स्तरका बासिन्दाहरूको आय स्तरको मूल्याङ्कन गरेर कुन माध्यमबाट कुन कार्यक्रम नीति तथा कार्यक्रम ल्याउँदा जनताको तल्लो लेभलमा रहेका जनताको आय स्तर वृद्धि गर्न सकिन्छ र घाँस बाँस कपासको व्यवस्था गर्न सकिन्छ त्यो हिसाबले ल्याउनुपर्छ भन्ने मलाई लाग्छ।
विकृतिहरूमा फैलाउने जो यहाँ तिनीहरूलाई पनि एकदमै ध्यान दिएको हुनुपर्छ। जस्तो साँझ राति बसेर गुन्डागर्दी गर्ने पार्टी छ यिनीहरूलाई पनि खास विशेष ध्यान पुर्याएको हुनुपर्छ। ट्राफिक नियमको बारेमा पनि एकदमै ध्यान दिएको हुनुपर्छ र हाम्रो अब भाषा शिक्षालाई हाम्रो जनजातिहरूको लागि भाषा शिक्षाको लागि पनि ध्यान दिएको हुनुपर्छ भन्ने मेरो विचार छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारले आज यो वर्षको 3 महिनाका लागि नीति तथा कार्यक्रम ल्याउने बजेटको तयारी हुँदै
लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली प्रदेश प्रहरी प्रमुख सुरेश विक्रम शाहले आम नागरिकको सहयोग लिन प्रहरी कर्मचारीलाई बोली भाषा व्यवहार सुधार्न निर्देशन दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखको हातामा नवनिर्मित भवनको उद्घाटन गर्दै शाहले शान्ति सुरक्षा कायम गराउन नागरिकहरूको सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। सशस्त्र द्वन्द्वकालमा कर्णाली प्रदेशका 108 प्रहरी इकाइका भवन पूर्ण रूपमा क्षति पुगेकोमा 34 पुनर्निर्माण भएका र 74 इकाईका भवन अझै नबनेको उहाँको भनाइ छ। दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज नेउपानेले प्रहरीले समय अनुकूल कार्यशैली सुधार गर्दै आएको भन्दै समुदायले पनि आवश्यकता अनुसार सुझाव र सहयोग गर्नुपर्ने बताउनु भएको छ। भूकम्प प्रतिरोधी 3 तले भवन 2.34 करोड रुपियाँमा निर्माण भएको प्रहरी निरीक्षक इन्जिनियर चतुर्भुज बोहराले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब उपरीक्षक सरोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो।
मुलुकका 2 ठूला वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्रले सामान्य विवादका बीच पहिलो पटक संयुक्त रूपमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाएका छन्। काठमाडौँ राष्ट्रिय सभागृहमा भएको संयुक्त सभामा दुवै दलका नेताले छुट्टा छुट्टै ब्यानर राखेर कार्यक्रम गरिएको हो। सभामा लेनिनको फोटो नभएको ब्यानर नराखेको भन्दै माओवादी कार्यकर्ताले विरोध जनाएपछि करिब सभा 3 घण्टा स्थगित भएको थियो। एकताको सन्देश दिन आयोजना गरिएको संयुक्त सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरूसँग पार्टी एकता सफल पार्नु बाहेक अर्को विकल्प नभएको बताउनु भएको छ। ओलीले एकता प्रक्रिया धेरै अगाडि पुगेको दावी गर्दै अब पछि हट्ने ठाउँ नभएको समेत दावी गर्नुभएको छ। यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताबाट दायाँ बायाँ गर्ने बाटो नभएको भन्दै पार्टी एकता सम्मान समानता र सहमतिका आधारमा हुने बताउनु भएको छ। दुई दलबीच कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा हिजो एकीकरण हुने भनिए पनि केही कुरा नमिलेका कारण भने एकीकरण भने रोकिएको छ। 68 वर्ष अघि हिजोकै दिन अर्थात 22 अप्रेल 1949 नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिवमा पुष्पलाल श्रेष्ठ र संस्थापक नेता निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलासी जोशी र मोतीदेवी श्रेष्ठ रहनु भएको छ।
कैलालीको लम्कीचुहा नगरपालिकाले सुरु गरेको पूर्व पश्चिम महेन्द्र राजमार्गमा गरिएको अतिक्रमण हटाउने अभियान सुस्ताएको छ। नगरपालिकाले तीन पटक यसअघि सार्वजनिक सूचना जारी गरी राजमार्गदेखि 25 मिटर दायाँ बायाँ अतिक्रमी सडकलाई खाली गर्न सबैमा आग्रह गरेको थियो। केही स्थानीयले नगरपालिकाले थप गरेको समयसीमाभित्र आफ्नो अगाडि रहेका सिडी निर्माण सामग्री लगायत हटाए पनि केहीले भने अहिलेसम्म अटेर गरी संरचना हटाएका छैनन्। अतिक्रमी सडक खाली गराउने क्रममा सोझा साझा नागरिकलाई मात्र नियम कानून बनाएको स्थानीयले आरोप लगाएका छन्। नगरपालिकाका केही वडामा अतिक्रमी सडक खाली गराउने काम सकिएको वडा अध्यक्षको दावी भए पनि लम्की बजारमा भने अझै नगरपालिकाले सडक नापेर भत्काउनु पर्ने भनेको स्थानमा नहटाइँदा नगरवासीले शंका गर्न थालेका छन्।
प्रदेश नम्बर 7 को मन्त्री परिषद बैठकले प्रदेश आकस्मिक कोष सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय धनगढ़ीमा बसेको बैठकले गाउँसभा नगरसभा र जिल्ला सभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले बताउनु भएको छ। बैठकले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ। यसैगरी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2075 मन्त्री परिषद विधेयक समितिमा पठाउने निर्णय समेत भएको छ।
गर्मीयाम सुरु भएसँगै आग लागेको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले 140 किलोमिटर क्षेत्रमा अग्निरेखा निर्माण गरेको छ। निकुञ्ज क्षेत्रमा पर्ने महादेव, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोला लगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले जानकारी दिनुभयो। दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ। चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको सहायक संरक्षक अधिकृत भण्डारीको भनाइ छ। निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर लाग्ने तयारी भइरहेको भण्डारीको भनाइ छ।
गृह मन्त्रालयले 33.5 किलो सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ। माको अन्तिम हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि हिजो साँझ पक्राउ गरेको हो। निरौला विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ। निरौलाले गत चैत्र 29 अवकाश लिइसक्नु भएको थियो।
भारतीय सुरक्षाकर्मी र बेचबिखन विरुद्ध क्रियाशील गैर सरकारी संस्थाहरूको सहयोगपछि भारतका विभिन्न ठाउँमा बन्धक बनाइएका नेपाली युवतीहरूको उद्धार हुन थालेको छ। पछिल्लो 16 महिनामा भारतका विभिन्न कोठीमा बन्धक बनाइएका 80 जना चेलीलाई उद्धार गरी नेपालगंजको जमुनाहा नाका भएर नेपाल ल्याइएको छ। दुई दिन अघि मात्रै सिन्धुपाल्चोक र पर्साका 2 महिलाको उद्धार गरिएको छ। उनीहरूलाई नयाँ दिल्लीको जेबी रोडको 60 नम्बर कोठीबाट उद्धार गरिएको हो। माइती नेपालको पहलमा कोठीमा पहिलो पटक छापा मारिएको थियो।
यस्तै माइती नेपालले भारतको क्राइम ब्रान्च र रेक्स फाउन्डेसनको सहयोगमा नयाँ दिल्ली स्थित रेबी रोडबाट 17 र 18 वर्षीय 2 जना युवतीको उद्धार गरेको छ। उनीहरूसँगै 1 वर्षीय नाबालिका पनि रहेकोमा उनको पनि उद्धार गरेको प्रहरीले जनाएको छ। उद्धार गरिएकी 17 वर्षीय युवती नुवाकोटकी हुन् भने 18 वर्षीय युवती आफ्नो घर नेपालको पर्सा र भारतको बिहार बताउने गरेको माइती नेपाल नेपालगंजका कार्यक्रम संयोजक केशव कोइरालाले जानकारी दिनुभएको छ। 18 वर्षीय युवतीकी 1 वर्षीय छोरी समेत रहेकी छिन्। उनी 13 वर्षको उमेरमा भारतको कोठीमा बेचिएको पाइएको माइती नेपाल नेपालगंजले जनाएको छ। फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भने अर्को छोटो विश्राम।
Radio Bheri FM.
तपाईँ अहिले सबैको मन छुनी रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक श्रेफसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबरमा लागु सोझो एउटा अन्तर्राष्ट्रिय खबरतर्फ। अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा 31 जनाको ज्यान गएको छ। नामावली दर्ता केन्द्रको ढोकामा मानिसहरूको भिड लागेकै बेला उनी भएको विस्फोटमा परि 50 भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। चरमपन्थी समूह इस्लामिक स्टेटले घटनाको जिम्मेवारी लिएको छ। यसै महिना हुने संसदीय निर्वाचनका लागि गएको अक्टोबरमा अफगानिस्तानमा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको छ।
भेरी खबरमा अब केही खेल खबर। नयाँ वर्षको अवसरमा गुर्बाकोटको मिहिलकुनामा सृजनशील युवा क्लबले आयोजना गरेको चन्द्र स्मृति कप फुटबल प्रतियोगिताको विजेता वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 स्काई क्लबलाई वडा कार्यालयले सम्मान गरेको छ। हिजो एक कार्यक्रमका बीच वडा कार्यालयले वडा अध्यक्ष नीलकण्ठ खनालले विजेता खेलाडीहरूलाई अबिर र खादा लगाएर सम्मान गर्नुभएको छ। प्रतियोगिताको फाइनलमा स्काई क्लब सुर्खेतले बाँकेको सीतापुर युनाइटेड क्लबलाई पराजित गरी 1,55,000 पारेको हो। प्रतियोगितामा 14 गोल गर्ने स्काई क्लबका खगेन्द्र खत्री सर्वाधिक गोलकर्ता र पासाङ रोकाए उत्कृष्ट गोलरक्षक घोषित हुनुभएको छ। सम्मान कार्यक्रममा वडा अध्यक्ष नीलकण्ठ खनालले गुर्बाकोटमा गई प्रथम भएर खेलाडीहरूले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 4 इज्जत राख्न सफल भएकोमा बधाई ज्ञापन गर्नुभएको छ। क्लबका अध्यक्ष गणेशमान खनालले खोर्के खोला नजिकको अस्थायी खेल मैदानलाई स्तर उन्नति गर्न वडा र वन समितिसँग माग गर्नुभएको छ।
नेपाल पुलिस क्लब इलाममा जारी 14 अन्तर्राष्ट्रिय आमन्त्रण माइभाली गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। प्रतिस्पर्धात्मक खेलमा नेपाल पुलिस क्लबले भारतको कोलकाताको दुर्गापुर स्टिल क्लबलाई 3-1 अन्तरले पराजित गरी अन्तिम 8 स्थान सुरक्षित गरेको हो। नेपाल पुलिस क्लबले वैशाख 13 थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगितामा आज पहिलो क्वार्टर फाइनल खेल आयोजक टिम माइभाली फुटबल क्लब र मनाङ मर्साङदी क्लब बीच हुने आयोजकले जनाएको छ।
एसियाली खेलकुद नजिकै जाँदा दुवै संघले आफ्नो राष्ट्रिय टिम तयार गरेर राखेपछि एसियाली खेलकुदमा तेकान्दो सहभागिता नै अन्यलमा परेको छ। नेपाल तेकान्दो संघले काठमाडौँमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय मान्यता प्राप्त त्रिकुण्डो संघले मात्र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी समावेश गराउने पाउने प्रश्न पारेको छ। नेपाल तेक्वान्दो संघले तेक्वान्दो विवादलाई समाप्त पार्ने षड्यन्त्र भएको दावी गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले राष्ट्रिय मान्यता प्राप्त दुई तेक्वान्दो संघका खेलाडीबीच प्रतिस्पर्धा गराएर राष्ट्रिय टिम छनौट गर्ने सार्वजनिक कार्यक्रमहरूमा बताए पनि नेपाल तेक्वान्दो संघले भने आफूहरूलाई स्वीकार्य नहुने जनाएको छ। खेलकुद ऐन र अन्तर्राष्ट्रिय मान्यता लत्याउँदै राष्ट्रिय खेलकुद परिषदले तेक्वान्दोका दुई संघलाई राष्ट्रिय मान्यता दिएका कारण सुरु भएको नेपाली तेक्वान्दोको विवाद चर्किएको छ।
र अखिल नेपाल फुटबल संघ इन्फाको चुनाव वैशाख 22 शनिबार काठमाडौँमा हुने भएको छ। इन्फाको निर्वाचन समितिले हिजो चुनावको मिति तोकेको हो। यसअघि चैत्र 14 लागि तय भएको चुनाव उच्च अदालतको पाटनको आदेशका कारण रोकिएको थियो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत्र 14 तय भएको इन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएको थियो। यसपछि भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको चुनाव गरिएको र मुद्दा पनि फिर्ता भएका कारण निर्वाचन समितिले चुनावको नयाँ मिति तोकेको हो। एसियन फुटबल महासंघ एएफसीले चुनावको मिति जतिसक्दो चाँडो तोक्न इन्फालाई यसअघि नै निर्देशन दिएको थियो। एएफसीले इन्फालाई पत्र पठाएर भक्तपुर र मकवानपुरको चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा पनि केन्द्रीय चुनावको मिति तोक्न ढिलाइ भएको भन्दै प्रश्न समेत गरेको थियो। इन्फा चुनाव वरिष्ठ र उपाध्यक्ष मणिकर र पूर्व उपाध्यक्ष कर्मा सिंह शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदै हुने भएको छ। कोणलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन रहेको छ भने शेर्पाको पक्षमा 3 उपाध्यक्ष सहित पूर्व सिओ इन्द्रमान तुलाधर लगायतको समर्थन रहेको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सरकारले आज यो वर्षको 3 महिनाका लागि नीति तथा कार्यक्रम ल्याउने बजेटको तयारी हुँदै
एमाले र माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस संयुक्त रूपमा मनाए एकता भएरै छाड्ने दुवैको दावी
अफगानिस्तानमा मतदाता नामावली केन्द्रमा भएको विस्फोटमा 31 जनाको ज्यान गयो 50 जना घाइते
र नेपाल पुलिस क्लब 4 अन्तर्राष्ट्रिय आमन्त्रण माइभाली गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश तेक्वान्डोको विवाद चर्कियो हवस् तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हालसमा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट सविता जीसी र डिलु राउत पनि बिदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।